اور پھر آگے بھی سن لے, ہذا ہدن, یہ قرآن ہدایت ہے. یعنی یہ مذاق اڑانے کی چیز نہیں, یہ ٹھٹھے کرنے کی چیز نہیں, یہ مقابلے بازیاں, یہ اعتراضات اور باتیں بنانے کی چیز نہیں ہے. اس کا مقصد ہے رہنمائی کرنا. یہ قرآن رہنمائی ہے, یہ راہ دکھاتا ہے. یعنی ہم پھر سمجھ جائیں کہ ہذا ہدن سے, اب یہ اور کتنی اس میں کمپلیکیٹڈ بات ہے جو کہ ہمیں سمجھ نہیں آتی, کہ پھر بھی ہم قرآن سے ہدایت ہی تو نہیں لیتے, اور سب کچھ لیتے ہیں, ثواب بھی لیتے ہیں, گھروں کی برکتیں بھی لیتے ہیں. ٹھیک ہے, باہر سے برکت ہے, اس میں کوئی شک نہیں. مردوں کے بعد بھی پڑھتے ہیں, پیچھے ان کے دلہنوں کے سر پہ بھی رکھ کے ان کو رخصت کرتے ہیں, بس ایک کام نہیں کرتے جس کے لیے یہ اترا ہے. ہذا ہدن, یہ ہدایت ہے, اس سے ہدایت بھی تو لے لو. وہ نہیں لینی, اس کے لیے ہمارے پاس ٹائم ہی کہاں. ہدایت ہم لیں گے کسی اور سے, ہم فلاں کو عقل مند سمجھتے ہیں اس سے ہدایت لیں گے. آج کے جو زمانے میں جو چیزیں چل رہی ہیں ان سے ہم گائیڈنس لیں گے کہ کیسے چلنا ہے زندگی کے اندر. قرآن سے ہم کیا ہوں ہدایت لیں, قرآن تو پرانی کتاب ہو گئی. اب تو نئے نئے آئیڈیاز ہیں جی, نئی نئی باتیں ہیں, ہم کیوں نہ اس سے پوچھیں, اس سے پوچھیں, اس کی کتاب پڑھیں. فلاں نے زبردست کتاب لکھی ہے, بیسٹ سیلر ہے اس وقت, اس سے کیوں نہ ہم کامیابی کے گر سیکھیں. موسٹ سکسیسفل اور سکسیس کی اور ٹو سکسیس اور پتہ کیا کیا کتابیں آج کل ہیں جو آپ کو سکسیس بتاتی ہیں. او قرآن کی طرف آؤ, یہ سب سے بڑی فوز العظیم کی طرف آپ کو رہنمائی کرتا ہے, اس کی طرف کسی کی توجہ ہی نہیں. ہمیں کوئی بتا دے صحیح کہ بھائی یہ کتاب پڑھ کے آپ کامیاب ہو جائیں گے, اتنی زبردست اس میں ٹپس دی ہوئی ہیں کامیابی کی, ہم بھاگے جائیں گے اور لے کر آئیں گے, کیونکہ ہر کوئی کامیاب ہونا چاہتا ہے. آج میں بڑی زبردست گائیڈ لائنز ہے آپ کے لیے, آپ ان کے اوپر چلیں گے تو دیکھنا آپ کو کبھی لاس نہیں ہوگا. ہم بھاگے جائیں گے ایسی چیز لینے کے لیے, ایسا کوئی سافٹ ویئر مل جائے, ایسی کوئی کتاب مل جائے, ایسے کوئی پروگرام مل جائے. وہ یہ تو آپ کو پروگرام دے رہا ہے, یہ قرآن پکار کے کہہ رہا ہے ہذا ہدن, مگر اس کی طرف کوئی آنے کو آج تیار ہی نہیں ہے. منتیں کر کے لانا پڑتا ہے کہ آئیں, آپ کی ہی زندگی میں آپ کو رہنمائی کرے گا. نہیں, ہمیں تو سب کچھ پہلے ہی پتا ہے, آپ ہمیں کیا سکھائیں گے. اگر سب کو پیدائشی طور پہ سب کچھ پتا ہوتا تو قرآن کی ضرورت کیا تھی؟ اللہ تعالیٰ نے کیوں اتارا اتنے سالوں, یعنی تقریباً 23 سال کے عرصے میں یہ قرآن اترا, اتنے زیادہ اہتمام کی ضرورت کیا تھی اگر ہم سارے اتنے عقل مند تھے؟ نبی صلی اللہ علیہ وسلم اور صحابہ کو تو ضرورت تھی قرآن کی, وہ تو دن رات اس کے ساتھ لگاتے تھے, لیکن ہم اتنے عقل مند ہیں آج کے, ہمیں نہیں قرآن کی ضرورت. اور اس کا انٹروڈکشن ہم اس طرح سے کرایا کریں, ہذا ہدن, جب لوگوں کو بلائیں تو اس طرح سے بلائیں کہ آؤ ہم آپ کو دعوت دیتے ہیں گائیڈنس کی طرف, جو آپ کی اس زندگی میں بھی آپ کو گائیڈ کرے گا اور آخرت میں جنت کی طرف بھی گائیڈ کرنے والا ہے. ٹھیک ہے, یہ ہدن ہے, یہ اس کا انٹروڈکشن ہے. اور ہم نے کیا بنا لیا, کہاں پہ لکھا ہوا ہے یہ ثواب کی کتاب ہے, بس پڑھتے جاؤ ثواب پاتے جاؤ. وہ تو ثواب خود ہی مل جانا ہے نا جب آپ اس کی طرف آئیں گے. والذین کفروا بآیات ربہم, اب دیکھیں اگین آ رہا ہے, اس سے اس کی سنگینی کا آپ اندازہ کریں کتنا سویئر ہے یہ جرم. والذین کفروا, اور جنہوں نے انکار کیا, بآیات ربہم, اپنے رب کی آیات کا, لہم عذاب من رجز علیم, ان کے لیے عذاب ہے رجز والا دردناک. رجز کون سا عذاب ہوتا ہے؟ جس سے کپ کپی پیدا ہو جائے, کپ کپی تاری جائے, انسان کانپ اٹھتا ہے نا کبھی کبھی, کوئی ایسا منظر دیکھ کے, کوئی ایسی چیز شیورز چلز ہو جاتی ہیں اس کو اور وہ کانپنے لگتا ہے. یہ بھی رجز کے اندر ہوتا ہے, اور گھن بھی ہوتی ہے. کئی ایسے مناظر ہوتے ہیں گھن آتی ہے انسان, فلتی, کیا انسان سک فیل کرنے لگتا ہے ان کو دیکھ کے. تو اتنا لرزہ خیز عذاب ہوگا ان کے لیے کہ کوئی دیکھ کے لرزنے لگے, کتنا خوفناک عذاب ہے یہ. انسان جس عذاب کو دیکھ کے ہی جس سے کپ کپی تاری ہو جائے, وہ کیسا ہوگا؟ ऐसे हम कभी कोई टीवी के ऊपर या कुछ किसी के पे देख लेते ना कोई ऐसी चीज, फिर रात को नींद तक नहीं आती, ऐसी मैंने एक सीन देख लिया ऐसा मैंने, तो ये तो अजाब जिसके अंदर ये जाएंगे वो ही ऐसा है और उसको इनको भुगतना है। और ये किस चीज की सजा है? इन आयात के इनकार की। और याद रखिएगा एक बात, ये आयात के इनकार का मतलब ये नहीं होता कि पूरे कुरान का इनकार कर दिया जाए, कुरान की एक आयत का इनकार भी पूरे कुरान का इनकार है। मसलन को कहा मैं तो रसूलों को मानता ही नहीं, मैं तो सारे रसूलों पर नहीं ईमान रखता। असल कोई कहे रसूल भी कहानियां हैं, असल इसकी जो बातें हैं, इसकी जो अहकामात हैं, या जो भी इस कुरान में जितना कुछ भी कहा गया है उस सब के ऊपर ए टू जी ईमान लाना जरूरी है। किसी एक बात को भी कह देना कि नहीं ये नहीं बस मैं मानती, ये एक नहीं बस मैं मानती, बाकी तो सब मानती, ये आयात का इनकार ही है। ये आयात किसकी हैं? अल्लाहुल्लज़ी सख़्खरा लकुमुल बहरा लितजरिय अल-फुल्कु फीहि बिअम्री, ये उस अल्लाह की तरफ से हैं। ये अल्लाह वो जात है जिसने ये आयात उतारी, वो जात है जिसने तो तुम्हारे लिए मुसख़्खर किया हुआ समंदर को ताकि कश्तियां चलें इसमें उसके हुक्म से, यानी समंदरों को तुम्हारे लिए फायदा मंद उसने बनाया। मुसखर करने का मतलब क्या, ये नहीं कि समुद्र हमारे हुक्म के ऊपर चल रहे हैं और हमारे हुक्म के ऊपर पीछे हो जाएं, किसी दिन आगे आ जाएं, किसी दिन ठंडे हो जाएं, किसी दिन गर्म हो जाएं, ये मतलब नहीं है इस मुसखर का। मुसखर का मतलब है यानी फायदा मंद बनाया तुम्हारे लिए। आ कैसे फायदा मंद बनाया? इतना बड़ा समुंदर है, कैसे तुम आराम से अपनी कश्तियां उसके अंदर चलाते हो साथ उसके हुक्म के? ये उसका हुक्म है तो तुम्हारी कश्तियां चल रही हैं वरना डूब जाए। वाली तब तक हूं मैं फदली ही, और ताकि तुम तलाश करो उसके फजल में से, यानी तिजारत करो इसकी, एक जगह से दूसरी जगह आप गुड्स लेकर जाते हैं, वो समुद्रों के जरिए ही होती है ना ये सारी तिजारत। आप अगर बाजार में जाएं तो मेरा ख्याल 90% आप चीजें देखेंगे मेड इन चाइना, मेड इन ताइवान, मेड इन फलां, मेड इन, वो कितनी दूर दूर है वो मुल्क, कभी आपने सोचा कैसे ये चीजें वहां से आई हैं? इस तरह से आई, इनके पीछे जरा जाएं कि समुद्रों के अंदर कश्तियां चल सकी, बड़े बड़े जहाज चल सके, तब ये चीजें आप तक पहुंची। हम सोचते हैं ना जब हम ये आयात पढ़ते हैं तो हमें क्या इससे, चलती रहे कश्तियां हमने क्या करना, तो नहीं, आपकी डेली यूज की चीजें आप अपनी देखिएगा, अपनी क्लोजेट में, अपने किचन्स में, अपनी और जगहों पे जो भी आपके फर्नीचर हैं, कहाँ कहाँ से चीजें बन बन के पहुंची हुई आप तक। ये मुमकिन ना होता अगर ये तिजारत ना हो सकती। जहाजों में आप कितना कुछ लाद के लाते और वो कितना एक्सपेंसिव होता और कितना लिमिटेड होता। इसमें तो फर्नीचर भी चले आ रहे हैं, इसमें तो खाने पीने की सामान भी, हमारे पहनने के कपड़े भी, जूते भी, क्या क्या चीजें हैं। तो ये इसी वजह से कि अल्लाह ताला ने हुक्म दिया समुद्रों को कि वो चलने दें अपने ऊपर कश्तियों को, तब ये चल रही है। वरना क्या बात है कि सुई डूब जाए और सुई के मेटल से उसी से बना हुआ जहाज तैरता रहे। वाला अल्लाह कुम तश्करून, और ये इसलिए है, किस लिए अल्लाह ने चलने दी कश्तियां, किस लिए है तुम्हें तिजारत की इसके ऊपर इजाजत दी? या इससे पता भी ये चलता है कि तिजारत करना कोई हराम नहीं है अगर हलाल जरिए से की जाए तो। ये बिजनेस कोई ऐसे नहीं है कि ये करना कोई अल्लाह ताला को नाराजगी होती है कि क्यों ये पैसे कमा रहे हैं और माल कमाना तो बड़ा बुरी बात है तो ये नहीं करना चाहिए। नहीं, ऐसा कुछ नहीं है। मैंने आपको पहले भी बताया था अल्लाह ताला ने जो नेमतें रखी हैं उनको इस्तेमाल करना और शुक्र गुजारी करना, ये अल्लाह ताला को आपसे मतलूब है, ये वो डिमांड करता है। ये नहीं कहता नहीं कभी नेमतों को इस्तेमाल ही ना करो, सब नेमतें छोड़ के, जैसे बाज लोगों का ये ख्याल है कि बिल्कुल ही ना कुछ अच्छा खाओ, ना अच्छा पहनो, ना कोई जिंदगी सही से गुजारो, बस ऐसे जोगी से बन के इस तरह से एक तरफ पड़े रहो और ना कंघी करने का होश, ना मुंह धोने का होश, ना कुछ पता, ऐसे बस जिंदगी गुजारो, ये इस्लाम कहता है? ऐसे इस्लाम नहीं कहता। अल्लाह ताला तो तुमसे राजी होता है, तुम नेमतों को इस्तेमाल करो, वो तुम पे अपनी नेमतों का असर देखना चाहता है, लेकिन ऑन द कंडीशन कि तुम शुक्र गुजार हो, ना शुक्री ना करो। तो तुम ठीक है, तुम तिजारत करो, तुम उसका फजल तलाश करो, ये भी अल्लाह का फजल है, यानी जो तुम इसमें से कमाई करते हो یہ اللہ تعالیٰ کی مہربانی ہے تمہارے پر, یہ اس لیے تاکہ تم شکر ادا کرو. اس کا مطلب سمندروں کا چلنا, ان کے اندر کشتیوں کا چلنا, یہ تجارت ہونا, سامان ادھر سے ادھر جانا آنا, یہ سب اس لیے تاکہ میں شکر ادا کروں. میں کتنی دفعہ چیزوں میں میڈ ان یہ دیکھ کے, دور دور کے ملکوں کے نام دیکھ کے پھر شکر ادا کرتی ہوں کہ اللہ تیرا شکر ہے تو نے یہاں تک ان چیزوں کو میری خاطر پہنچا دیا کہ میں استعمال کروں. لیکن ساری بات نا اٹ کمز ڈاؤن ٹو شکر گزاری. ایک پوائنٹ پہ ساری بات آ جاتی ہے, شکر گزاری. یعنی جب انسان دیکھتا ہے نا یہ ان چیزوں پہ غور کرتا ہے, اب یہ ساری چیزیں ناٹ اونلی کہ ہم اسے اللہ کو پہچانتے ہیں بلکہ ہونا اور بھی کیا چاہیے کہ پھر اللہ تعالیٰ کے لیے احسان مندی کے جذبات ہمارے اندر پیدا ہوں کہ اس مالک کا کتنا احسان ہے, اس نے یہ بھی بنایا, یہ بھی بنایا, یہ ایسے بنایا. اور سمجھ لیں کہ انسان جو ہے نا شہزادہ ہے اس کائنات کا, کیونکہ سورج بھی اس کے لیے نکل رہا ہے, دن اور رات بھی اس کے لیے چل رہے ہیں. سخر لکم البحر, تمہارے لیے سمندر کو مسخر کیا, تمہارے لیے فائدہ مند بنایا, تمہارے لیے یہ سمندر بھی فائدے کی چیز بنا دی ہے. اور اللہ تعالیٰ نے اور بھی یہ جو جتنی بھی ہم نے پیچھے باتیں کی ہیں, تمہارے یہ زمین کو زندہ کرنا, ہواؤں کا چلانا, یہ سب دیکھ کے انسان سوچے, اوپر کو دیکھ کے اوپر نظر جائے تب بھی اللہ تعالیٰ کے احسانات یاد آ جائیں, نظر نیچے آئے زمین کی طرف تب بھی اللہ کے احسانات یاد آئے. اور جس کے بہت احسان آپ کے اوپر ہوتے ہیں پھر کیا ہوتا ہے؟ ایک اگر کسی کی فطرت سلیم ہے, اگر فطرت صحیح ہے کسی کی, واقعی کرپٹ نہیں ہوئی بھی, تو کیا ہوتا ہے جب کسی کے بہت احسان آپ کے اوپر ہوں؟ شکر گزاری کے جذبات ہوتے ہیں نا, آپ کہتے ہیں سر نہیں اٹھا سکتا اس کے آگے. کیوں؟ اس کی نمک حرامی نہیں کر سکتا, اس کا دیا کھاتا ہوں. ایک نوکر بھی کہتا ہے جی میں اتنے سالوں سے, اب تو خیر ایسے نہیں ہے, پہلے وقتوں کے اندر نوکر یہ کہتے تھے نہیں جی اس گھر کا ہم نے نمک کھایا ہوا, ہم نمک حرامی نہیں کر سکتے. سبھی طرح سلیم تھی نا. تو جو انسان گھرا ہوا ہے رب کے احسانات میں, خود بتائیے کہ وہ کبھی نمک حرام نہیں کرنا چاہیے اس کو؟ وہ کر سکتا ہے, اس کے لیے جائز ہوگا. تو جب احسان کسی کا پتہ چلتا ہے تو خود بخود انسان شکر گزار ہوتا ہے, خود بخود انسان جھک جاتا ہے, خود بخود انسان پوچھتا ہے مالک تیری رضا کس میں ہے مجھے بتا, تو کس میں راضی ہوگا مجھے بتا, تو نے میرے لیے اتنا کچھ کیا جائی. تو یہ دس از دا ریزن کہ آپ کو یہ ساری باتیں بتائی جا رہی ہیں. ورنہ تو کیا ہے بھائی, آسمان دیکھ لو. اچھا دیکھ لیا ہم نے آسمان, کیا ہے آسمان میں؟ ہم تو روز دیکھتے ہیں. کیا اس کے اندر درختوں کے اندر؟ ہم تو روز دیکھتے ہیں درختوں کو, ہم تو ان سے پھل کھاتے ہیں. سمندر, ہم تو بیچ پہ بہت جاتے ہیں, بیچے تو ہم نے بڑے دیکھے ہیں. نہیں, پھر اس کے بعد آگے کیا سوچتے ہو؟ تو پیچھے جو غیب میں ہے نا اس کو پہچانو ان ظاہر کی چیزوں سے. وَسَخَّرَ لَكُم مَّا فِي السَّمَاوَاتِ وَمَّا فِي الْأَرْضِ جَمِيعًا مِّنْهُ, اور مسخر کیا تمہارے لیے جو کچھ آسمانوں میں اور جو زمین میں, سارے کا سارا اس کی طرف سے. یعنی اس نے اپنی طرف سے یہ تمہارے فائدے کی چیزیں بنا دی. یہ جو انسان ایوری ڈے جو انسان انوینشنز کرتا ہے نا, کبھی فون انوینٹ کر دیا, کبھی یہ جو کیا نام ہے اس کا بلب ہے وہ, کبھی کوئی چیز, کبھی کوئی انوینشنز روز ہوتی رہتی, سائنٹسٹ کرتے رہتے ہیں. یہ سارا کیا ہے؟ اللہ نے جو فائدے میں لگا دیا یہ ان چیزوں کو تمہارے لیے. تو یہ اللہ تعالیٰ نے یعنی ایکسپلوریشن کے لیے کھول دیا تمہارے لیے آسمان اور زمین کو. اس کو ایکسپلور کرو, ان چیزوں سے فائدہ اٹھاؤ, یہ تمہارے لیے ہی ہیں, تمہیں فائدہ دینے کے لیے. یہ اللہ نے رکھی ہوئی ہیں یہاں پہ تمہیں فائدہ دینے کے لیے, ان کے ایسے لاز بنائے ہیں اسی لیے تاکہ تمہیں فائدہ ہو. مین وہ اس کی طرف سے ہیں, یہ خود ہی سے نہیں ہوں گے. ہم جی بہت بڑی چیزیں ہم نے دیکھو یہ کر لیا, یہ بنا لیا, یہ انسانوں نے بنا لیا, تمہارے لیے رکھے, اللہ نے رکھے. اس سے پتا چلتا ہے نا, یہاں اس آیت سے پتا چل گیا نا کہ اس کائنات کا شہزادہ کون ہے؟ انسان ہے. سخر لکم ما فی السماوات و ما فی الارض, تو کوئی کم چیزیں ہیں جو آسمانوں میں اور جو زمین میں. ستارے سیارے ایکسپلور کرنے کے لیے کوئی انسان سیٹلائٹس کو یوز کرتا ہے اور جاتا ہے اور پھر آسمانوں میں جا کے بیٹھتا ہے اور پھر وہاں سے چیزوں کو واچ کرتا ہے, اور کیا کیا زمین کے اندر چیزیں ہیں جو وہ ایکسپلور کرتا ہے और फिर उनसे फायदा उठाता है, ये सब उसकी तरफ से। अब इस आयत को आप खोलने लगे, आप हैं तो चंद अल्फाज, आप इसको खोलने तो लगे जरा, और आप जाएं तो जरा माफिल समावात में और माफिल अर्द में, तो आप निकल ही नहीं सकेंगे कभी, ये खत्म ही नहीं होंगी चीजें। इतनी अल्लाह की मखलूकात है, जहान है पूरे के पूरे जहान। एक जगह कहीं पे पढ़ा था कि अगर पूरी चूंटियों का जो जहान है ना, पूरी चूंटियां जो है पूरे जमीन की, अगर इनका वेट किया जाए तो इंसान जितने भी हैं उनके वेट के बराबर होगा या इससे ज्यादा ही होगा, पूरी चूंटियां। यानी हम सोचते हैं ना, हम सिर्फ यहाँ पे रहते हैं, पता नहीं हमें तो अपना ही आप नजर आता है, नहीं, चूंटियों का भी निजाम है, मक्खियों का भी निजाम है, और भी हशरात हैं जिनके, उनके भी निजाम है, पूरे पूरे सिस्टम चल रहे हैं, पूरे उनके आलम है जिनमें वो भी अपने काम कर रहे हैं। सुभान अल्लाह। इन नफी ज़ालिक लआयात लिक़ौमिन यतफक्करून, इन इसमें निशानी जो गौर व फिक्र करें उनके लिए, जो गौर करें हर बार जब नजर उठे तो गौर व फिक्र की उठे, हर बार नजर वापस आए तो तौहीद लेके आए, अल्लाह का ताल्लुक लेके आए, उससे उसकी मोहब्बत लेकर आए, उसकी एहसान मंदी लेकर आए। फिर इंसान ये छोटे छोटे सहारे और छोटी छोटी चीजें जिनसे वो डरता है, छोटी छोटी चीजें जिनसे, जिनके आगे झुकता है, ये सब छोड़ देगा, अवांस वो रब को पा ले। और रब को पाने का तरीका ये भी है कि कायनात में गौर व फिक्र करो। कुल लिल्लज़ीना आमनू, ऐ नबी आप कह दीजिए उन लोगों को जो ईमान लाए हो, ये सारी बातें बता के ना, अब आप मौके का माहौल सोचें, ये सारी बातें बताई गई उनकी जो उस कॉन्टेक्स्ट में अगर आप सोचें, तो उन लोगों की जो अल्लाह की आयात का इनकार कर रहे थे उनकी सजाएं भी बताई गई, अल्लाह ताला की तौहीद के दलाइल भी, और वो कितना अजीम रब है, कितनी कुदरतों वाला रब है, जो तुम्हारे लिए फायदे के लिए बना दे जो आसमानों में जमीन, यानी उसके लिए कुछ इतनी बड़ी चीज नहीं है, ये बात इतनी बड़ी बात नहीं है, उसने लगा दिया सबको फायदे के लिए तुम्हारे, उसके लिए छोटा सा काम है, वो रब है, वो तुम उस रब की इबादत कर रहे हो। अब ये मुसलमान जो पिस रहे हैं, जो वहां पे टॉर्चर किए जा रहे हैं, जो इनका डे इन एंड डे आउट जो है ना, इनका अजियत के अंदर गुजरता है, वो एक ऐसी जगह पे रह रहे हैं जहाँ पे बस जिंदगी इतनी तकलीफ देह हो गई है, यानी बाहर जब निकलें घरों के अंदर, घरों में भी एक यानी बहुत ही ज्यादा ऐसा माहौल हो गया था कि बाप बेटे का दुश्मन, मियाँ बीवी में दुश्मनियाँ, भाई भाई दुश्मन हो गए, इतनी ज्यादा ये टेंशन थी, उस माहौल में वो रह रहे हैं। उनसे अब कहा जा रहा है, ए नबी आप इनसे कह दीजिए जो ईमान लाए, यग़फिरू माफ कर दे, दरगुजर करें, जाने दे, किनको, लिल्लदीन ला यरजूना अय्यामल्ला, उन लोगों को जो नई उम्मीद रखते अल्लाह के दिनों की, उनको माफ कर दे, उनको जाने दे, दरगुजर करें, यानी वो जो टॉर्चर कर रहे हैं, तुम टॉर्चर का जवाब में ना थप्पड़ मार सकते हो, ना उनको कोई, आप देख लें अगर बिलाल अगर चाहते तो वो भी कुछ आगे से कर देते कि चलो इतनी मार तो खा ही रहा हूं, तो क्या है मैं फिर, और ये इससे ज्यादा मुझे क्या कर लेगा, चलो मैं भी कुछ ना कुछ एक घूसा ही मार दू, एक मुक्का लगा दू, लेकिन फरमाया गया नहीं, आपने दरगुजर करना, आपने जाने देना, इग्नोर करना, क्योंकि ये इस वक्त हालात वो थे जिनमें बदला लेने की इजाजत नहीं थी, वरना ऐसे नहीं था कि उनके हाथ पैर नहीं है, वो भी बदला ले सकते थे, चलो उनके बराबर का नहीं ले सकते थे, कुछ ना कुछ तो अपना गुस्सा निकाल सकते थे। सोचिए एक बंदे के ऊपर इस कदर ज्यादा अजियत दी जा रही है, उसको इतना टॉर्चर हो रहा है, क्या उसका दिल नहीं करेगा कि मैं एक ही लगा दूं, मैं भी कोई अपनी भड़ास निकाल दूं। ये होता है अल्लाह की खातिर अपने आप को यानी रोक रखना, अल्लाह की खातिर बदला लेना और अल्लाह की खातिर छोड़ देना, वरना इंतकाम और अंदर नफरत और कितनी ज्यादा थी कि जब हजरत बिलाल के हाथ में उमैया आया था, तो आपको पता है ये वाकया कितनी ज्यादा उनको उस चीज का रंज था, हालांकि साला साल गुजर गए थे, यानी तो फिर भी कैसा उनको रिवेंज का वो था उनसे, उससे उमैया से बदर में, कि हजरत बिलाल उसको छोड़ना नहीं चाहते थे। تو مکہ میں کیا تھا؟ کیا مکہ میں نہیں یہ جذبات ہوں گے جس وقت وہ مارے کھا رہے ہوں گے؟ اس وقت نہیں ان کا دل کرتا ہوگا کہ میں ابھی اب اٹھا کے کچھ کروں؟ لیکن وہاں پہ ہاتھ روکنا کس لیے؟ اللہ کی خاطر، کیونکہ اس کا حکم ہے. ہمارا جہاں دل چاہتا ہے بدلہ لینے کا، وہاں پہ ہم شیر ہو جاتے ہیں. جہاں پہ ہمارا دل کرتا ہے کہ بس اب ہم نہ کریں کیونکہ اگلے کی طرف سے کہیں یہ نہ ہو کہ مجھے اور ہی ڈبل ہی کھانی پڑے، وہاں پہ ہم رک جاتے ہیں. ہم نہیں دیکھتے کہ اللہ کا حکم کیا ہے، اس معاملے میں مجھے کیا کرنا چاہیے. ہم دیکھتے ہیں بس میرا دل چاہ رہا ہے اور اب میں اس وقت کر سکتی ہوں تو کروں گی. ان کو کہہ دیا گیا ہاتھ کو روکو، اب وہ روک گئے. بے انتہا مشکل کام ہے، کیونکہ ابال آتا ہے. ایون آپ ایسے سین بھی دیکھ لینا تو ابال آتا ہے ظالم کے اوپر، غصہ آتا ہے کہ کیوں یہ ایسے کر رہا ہے اور ان کا قصور کیا تھا. تو پھر بھی کہا گیا نہیں، آپ نے درگزر کرنا ہے ان لوگوں کو جو امید نہیں رکھتے اللہ کے ایام کی. اللہ کے ایام کی کا مطلب کیا؟ ایام اللہ وہ دن ہیں جن دنوں میں بڑی بڑی قوموں کے اوپر تباہی آ گئی، عذاب آ گئے، وہ وائپ آؤٹ ہو گئی زمین کے اوپر سے. وہ ہے ایام اللہ، اللہ کے دن. اللہ نے ختم کر دیا ان قوموں کو. یہ وہ لوگ ہیں یعنی جن کو ڈر نہیں ہے ان دنوں کا، یہ بھولے ہوئے ہیں کہ اللہ تعالی نے بڑی بڑی قوموں کو تباہ کر دیا. ہم کیا چیز ہیں جو اللہ کی طرف سے سزا والے دنوں کی امید نہیں رکھتے؟ ان کو کوئی خوف ہی نہیں ہے، ان کو کوئی ڈر ہی نہیں ہے، یہ کوئی سوچتے نہیں کہ ہمارے اوپر بھی کبھی سزا آ سکتی ہے. جو یہ سمجھتے ہیں کہ ان کو بس کوئی پکڑ نہیں سکتا. ایمان والوں کو چاہیے ان کو معاف کر دیں، یعنی ان کی طرف سے جو سختیاں ہیں اس کے اوپر کوئی ریئیکشن شو نہ کرے. یہ معاف کرنے کا مطلب ہے، لِيَجْزِيَ قَوْمًا بِمَا كَانُوا يَكْسِبُونَ، تاکہ وہ بدلہ دے قوم کو بوجہ اس کے جو وہ کمائی کرتے تھے. اللہ تعالیٰ خود اس کا انتقام لے گا، اللہ خود بدلہ دے گا. من عامل صالحاً، جس نے عمل کیے صالح، جس نے نیک عمل کیے، فلی نفسی ہی، تو اس نے اپنے لیے کیے. یعنی اگر کوئی نیکی بھی کرتا ہے تو اللہ کے اوپر کوئی احسان نہیں ہے. اگر ہم بھی کبھی کوئی نیکی کا موقع پا لیں اور اس کو اویل کر سکیں، اس کے بعد پھر بہت بڑے بننے کی ضرورت نہیں ہے ہمیں. میں نے بڑا کارنامہ کر دیا، میں تو بڑا یہ، یا بڑے مظلوم کبھی بن کے بیٹھ جاتے ہیں کہ میں تو اتنا کرتی ہوں، اتنا میرا کام ہے، تو اتنا یہ، یعنی جو بھی ہم کر رہے ہیں کام، میں تو اٹھتی بھی ہوں رات کو، میں تو جاگتی بھی ہوں، میں تو یہ بھی کرتی ہوں، میں تو کلاس کے بھی کاموں میں اتنی بزی رہتی ہوں. میرا تو جو بھی کر رہا ہے وہ اپنے لیے کر رہا ہے، کسی اور کا فائدہ نہیں، اپنا فائدہ کر رہا ہے. وَمَنْ أَسَاءَ فَعَلَيْهَا، اور جو برائی کرتا ہے وہ اسی کے اوپر ہے. یعنی اچھے اور برے کے جو بھی تم کرو گے اس کے ذمہ دار تم خود ہی ہوگے، اس کا فائدہ یا نقصان تم ہی کو پہنچے گا، کسی اور کو نہیں پہنچے گا. اسی وجہ سے کچھ لوگ کہتے ہیں کوئی برائی بھی کر رہا ہوتا ہے، کہتے ہیں کوئی بات نہیں آج کر لو، ہم تمہاری جگہ کل جواب دے دیں گے. نہیں، کوئی نہیں جواب دے گا، کوئی کسی کا ذمہ نہیں لے گا. اسی طرح ہم بعض دفعہ برائی کر لیتے ہیں، کوئی گناہ کرتے ہیں کسی کے سر چڑھ کے، یعنی اس نے مجھے کہا ہے نا، بس ٹھیک ہے اب میں کر کے رہوں گی، اب میں اس کو دکھا کے رہوں گی. نہیں تو آپ برا کر رہے ہیں تو نہیں، اب اس نے مجھے ایسا تانا دے دیا، اب میں کلاس چھوڑ کے رہوں گی، اب میں نے بھی نہیں پڑھ کے دینا، تو اس کا کیا نقصان بھائی؟ آپ اپنا ہی نقصان کر رہے ہیں نا. تو جو برائی کرو گے اس کا بھی اپنے اوپر ہی وبال چکھو گے. اس نے مجھے ٹیڑھی آنکھ سے دیکھ لیا، اس نے مجھے ایسے کہہ دیا، اب میں نے نہیں پڑھنا، اب میں نے نہیں کچھ کرنا، تو کس کا فائدہ یا نقصان ہے؟ اس بات کو ہمیں سمجھنا چاہیے کہ نیکی کر کے بھی ہم کبھی پھولے نا، یا نیکی کر کے بھی اپنے آپ کو اتنا مظلوم نہ سمجھے کہ پتہ نہیں میرے پر کتنا بڑا ایک برڈن ہے جو میں کر رہی ہوں، اور میں کتنے بڑا احسان کر رہی ہوں اللہ کے اوپر یا اس کے دین کے اوپر، یا میں کیا بڑی میری بات ہے کہ میں یہ سارے کام میرے ذمے ہیں اور میں بس ایک اکیلی لگی ہوئی ہوں. نہیں تو ایک اکیلی لگی ہوئی، اپنے فائدے کر رہی ہوں. जो बुराई करता है वो भी अपना नुकसान कर रहा है। तुम्हा इला रब्बिकुम तुरजाउन, फिर अपने रब की तरफ तुम सब लौट आए जाओगे, वहां पे जाके तुम्हें तुम्हारी नेकी या बदी जो भी लेकर आओगे उसका बदला मिल जाएगा। तो फॉर्मूला आसान सा ही है, मुश्किल नहीं है, फिर भी हम दुनिया के मामले में ये बातें समझते हैं, आखरत के मामले में हमें नहीं समझ आती। ये जो बुरा करूंगी उसका नुकसान मुझे ही को, ना मेरे शौहर ने कल खड़े होना है मेरी जगह पे, ना मेरे बाप ने खड़े होना है, ना मेरे बच्चे खड़े होंगे। जो बुरा करूंगी मेरे जिम्मे ही लगना है। तो आज मैं उनको क्यों नहीं कह देती कि बेटा तुम्हारे लिए मैं नहीं बुराई कर सकती, इसलिए कि कल को भुगतना तो मुझे पड़ेगा ना, मैं क्यों भुगतूं। ये आज नहीं हम करते, आज हम उसकी मोहब्बत में करते हैं, उसके ऊपर एहसान जिता के करते हैं, किसी की बात का बुरा मान के करते हैं। इसने मेरा मजाक उड़ा दिया, अब मैं कभी से स्कार्फ नहीं पहनूंगी, अब मैं हिजाब छोड़ रही हूं। तो क्या उसने बुरा किया, वो तो बुरा जो किया वो उसका अपना फेल है, आपने जो बुरा किया उसकी सजा उसको तो नहीं मिलनी, वो तो आपको ही भुगतनी पड़ेगी ना। तो समझना चाहिए इस चीज के अंदर। वलकद आतैना बनी इसराइल किताब वल हुक्मा वन नबुवता, और अलबत्ता तहकीक हमने दी बनी इसराइल को किताब और हकूमत भी दी और नबुवत भी दी। यानी बनी इसराइल, बनी इसराइल जैसे आपको पता है इसराइल किसका लकब था, याकूब अलैहिस्सलाम का, इसरा बंदा, ईल अल्लाह का, अल्लाह का बंदा, तो इब्रानी जबान में ये मतलब है। तो इसराइल एज अ वर्ड इसको कभी ऐसे नहीं समझना चाहिए, इसराइल बड़ा प्यारा एक लफ्ज है, अल्लाह का बंदा इसका माना बनता है, और ये पैगंबर का लकब था। तो उनको ये उनको बनी इसराइल को अल्लाह ताला ने नवाजा किताब से भी, और इतने पैगंबर इनके अंदर आए हैं और हकूमत भी इनको मिली। यानी क्या मतलब पता चला कि इनको दुनियावी भी नेमतें मिली कि बादशाहत मिली, और दीन भी मिला क्योंकि किताबें भी इनके पास आई, जबूर भी, तौरात भी, इंजील भी, इन्हीं में आई ना। और पैगंबर तो इतने आए कि मूसा अलैहिस्सलाम से ईसा अलैहिस्सलाम तक के दरमियान का जो फासला है, कोई वक्त नहीं था ऐसा जब कोई पैगंबर ना हो। 1400 साल का अरसा है ये, इसके अंदर बेशुमार पैगंबर, बल्कि एक एक वक्त के अंदर दो दो पैगंबर भी होते थे, इतने पैगंबर इनमें आए। और ये इन्हीं का इम्तियाज है, किसी और को नहीं ये मिला। और हकूमत तो आप देखें, दाऊद और सुलेमान अलैहिस्सलाम की बादशाहतें कितनी जबरदस्त थी। तो ये सब बनी इसराइल के ही है ना पैगंबर सब। वरज़क़नाहुम मिन अत्तय्यिबात, और हमने रिस्क दिया इनको पाकीज़ा चीज़ों में से। वैसे तो अल्लाह ताला ने सबको ही रिस्क दिया पाकीज़ा चीज़ों में से, लेकिन इनके लिए ख़ास रिस्क का अल्लाह ताला ने इंतज़ाम फरमाया कि मनोसलवा इनके लिए नाजिल फरमाया, पानी के चश्मे इनके लिए बहाए, जिस वक़्त के ये मैदान तीक के अंदर बस घूम रहे थे उस वक़्त साल साल तक इनके लिए है ये सारी रिस्क के सामान मुहैया होते रहे। फद्दलनाहु अलल आलमीन, और हमने इनको फजीलत दी तमाम जहान वालों पर। तमाम जहान वालों का मतलब ये है कि जो उनके जमाने के लोग थे और जो इनसे पहले के लोग थे, ये नहीं कि जो इनके बाद के लोग हैं, इसलिए कि इनके बाद फिर उम्मत मुस्लिमा को अल्लाह ताला ने फरमाया कुन तुम खैरा उम्मत, तुम बेहतरीन उम्मत हो। तो ये फिर यानी इस फजीलत उस जमाने के लिए और उनसे पहले के लोगों के लिए। और फजीलत क्या है, ये कम फजीलत है कि इनको ये सब चीजें मिली। अरे आप सोचें कि चलते फिरते अपने दरमियान पैगंबर हैं, चलते फिरते इनके दरमियान यानी इनके बादशाह हैं, इनके पास किताबें हैं, इल्म है। तो इनको एक फजीलत ये भी थी कि अभी जब इनके पास ये सब चीजें थी तो इनको इमाम अल्लाह ताला ने बनाया कि यानी ये दूसरों को हिदायत का पैगाम पहुंचाएं, हिदायत के इमाम बनाया, जिम्मेदार बनाया इस चीज का। लेकिन इन्होंने क्या किया, ये दुनियादारी में पड़ गए, ये अब आखरत को भूल गए, इतने गाफिल हो गए कि फिर अल्लाह ताला ने इनसे ये इमामत छीन ली, उम्मत मुस्लिमा को दे दी। अब उम्मत मुस्लिमा देखें फिर क्या कर रही है, इनको तो यही नहीं पता कि हमें किसी चीज की इमामत दी गई है, इनको तो यही नहीं पता कि हम कुंतुम खैरा उम्मत इन वाले अल्फाज हमारे लिए हैं। ये इतना पता है कि हम उम्मत ही हैं, हाँ हम बेहतरीन एक बस हैं, उसका ताज हमारे सर पे है। इनको ये नहीं पता कि आगे उसके काम क्या है, तुम भलाई का हुक्म दोगे, बुराई से रोकोगे, इसका कोई शऊर नहीं है। सबसे बड़ी भलाई का हुक्म क्या है, अल्लाह की तरफ बुलाना, इस जिम्मेदारी का एहसास ही नहीं, बस ये ताज पहन के बैठे हैं कि हम खैरा उम्मत है ना। वातैना हम बय्यिनातिन मिनल अम्र, और दी हमने उनको वाज़े निशानियां दीन में से, यानी सारी बनी इसराइल की बात हो रही, असल में हमें भी समझाना इससे मकसूद है। बनी इसराइल की तो बात है ही, असल में मुशरिकीन मक्का बनी इसराइल के पास, यहूदियों के पास जाया करते थे ना, उनसे पूछते थे हम इनसे क्या सवाल करें, इनसे क्या। तो यहूद को भी बताया जा रहा है कि देखो तुम्हारे ऊपर अल्लाह ताला ने क्या क्या इनामात किए, और तुमने ही नहीं फिर इस नबी को माना, और दूसरे मुसलमानों को भी रहती दुनिया तक बता दिया गया कि इनकी जैसी रविश इख्तियार नहीं करनी, इनके रास्ते पर नहीं चलना। आतैना हम बय्यिनात मिन अल अम्र, और दी हमने इनको वाज़े निशानियां दीन में से, यानी दीन के मौजज़ात दिए। कितने मौजज़ात लेकर आए थे मूसा अलैहि सलाम इनके पास ना, आप देखें, यानी हर तरह की ये भी मौजज़े थे कि मनोसलवा को उतरना, और किस तरह से पानी का समुंदर का फट जाना, और कैसे जो जो पर्सनल जो उनके मौजज़ात थे, यद बैदा और असा और ये सब, ये भी मौजज़े थे। बादल इनके ऊपर साया किए रखते थे। तो दीन के भी वाज़े निशानियां हमने इनको दी, मौजज़ात भी मुराद है और शरीयत भी दी, शरीयत भी मुराद है, यानी इस शरीयत के वो अहकामात दिए जिन पे अमल करके ये अपनी आखरत संवार लेते। तो अल्लाह ताला ने इनको इल्म दिया था, दुनिया में भी रहनुमाई का काम उससे कर सकते थे और आखरत के लिए भी, लेकिन उन्होंने क्या किया, फमख्तलफु, तो नहीं उन्होंने इख्तलाफ किया, मगर कब किया, इल्ला मिन बादी जाअहुमुल इल्म, मगर इसके बाद के उनके पास इल्म आ गया। जब उनके पास इल्म आ गया उसके बाद उन्होंने इख्तलाफ किया। देखें इख्तलाफात यूजुअली कब होते हैं, जब इल्म ना हो, पता ही नहीं है, तो अब इख्तलाफ है, कोई कुछ कह रहा है, कोई कुछ कह रहा है, झगड़े हैं, फसाद हैं, ये है। लेकिन जब इल्म आ जाता है तो क्या काम होता है इल्म का, कि उसके बाद फसाद खत्म हो जाता है, क्योंकि सॉल्व करने के लिए एक चीज आ जाती है, एक रहनुमाई आ जाती है इल्म के जरिए, मसलन किताब व सुन्नत है, उसके जरिए तमाम मामला सॉल्व हो सकते हैं। लेकिन इन्होंने क्या किया, इल्म आने के बावजूद इख्तलाफात इनके हुए, बल्कि इल्म था फिर भी इख्तलाफ, इल्म ना हो तो इख्तलाफ समझ आता है, इल्म के साथ इख्तलाफ कब हो जाता है, कब होता है, इल्म किताब भी है सुन्नत भी है फिर भी इख्तलाफ, ये कब होता है, बगयम बैनहुम, जब सरकशी होती है आपस में, जब बगावत होती है आपस में, ये तब होता है जब हर कोई चाहता है कि मैं, मेरा, मेरी बात, मेरी समझ, मेरी अकल, मेरा नाम, मैं आगे आगे हूं बस, तब ये इख्तलाफ होते हैं, तब ग्रोह बंदियां होती हैं, तब तुम वो फलां और मैं फलां और ये फिरका ये वो फिरका, तो उनमें भी ऐसे होगा। और ये अफसोस की बात है कि आज उम्मत मुस्लिमा में भी इल्म के बाद ही इख्तलाफ है ना, ऐसा नहीं है कि इल्म नहीं है, ऐसा नहीं कि पता ही नहीं है। लोग तो कहते हैं ना, आज आम जो लोग होते हैं वो बेचारे नहीं पढ़ा होता तो वो कहते हैं हम क्या करें, कुछ समझ ही नहीं आती, किस तरफ जाएं, कौन सही है और कौन गलत है। ऐसी बात नहीं कि अल्लाह ने ये वाज़े नहीं किया, आखिर इस दीन ने क़यामत तक रहना था तो अल्लाह ने ऐसे ही छोड़ देना था क्या, ये इतना कंफ्यूजिंग दीन है जिसमें पता ही नहीं चलता कि क्या ठीक है क्या गलत है, कुछ समझ नहीं आ रही, कोई कुछ कहता है। ओ भाई, आप जब किताब व सुन्नत की तरफ जाओगे ना तो आपको सब समझ आ जाएगा, फिर इख्तलाफ क्यों है, फिर कोई इधर मुंह करके कोई उधर मुंह करके क्यों बैठा हुआ, हट धर्मी की वजह से, मुझे नहीं अमल करना, मैंने नहीं मानना। जब कोई कह दे मैंने नहीं मानना तो आप जितना मर्जी उसको सूरज भी दिखा देंगे तो वो कहेगा मैंने नहीं मानना, आप उसको नहीं मनवा सकते। तो यही हाल है कि ऐसे लोग इख्तलाफ जरूर इसलिए करते हैं बगी की वजह से, वरना ये वजह नहीं है कि पता नहीं है, कंफ्यूजन है, ऐसा नहीं है। बल्कि कुरान में आता है, अल्लाह ताला फरमाते हैं मुसलमानों अगर तुम्हें किसी चीज में इख्तलाफ हो जाए तो अल्लाह ताला से फैसला करवाओ, सूरह निसा में है कि किसी चीज में भी इख्तलाफ हो तो अल्लाह और उसके रसूल से फैसला करा लो, अगर जो अल्लाह रसूल से फैसला ही ना कराए फिर क्या होगा, इन्ना रब्बका यक़दी बैनहुम यौमल क़ियामती فی ما کانو فی یختلفون، پھر اللہ ہی ان کا فیصلہ کرے گا قیامت کے دن جس میں بھی وہ اختلاف کرتے تھے. اگر ہم قرآن و حدیث کو چھوڑ کے کبھی اس کے پیچھے چلیں، کبھی اس کے پیچھے چلیں، کبھی اپنی خواہشات کے پیچھے چلیں، کبھی فلاں امام کے پیچھے، کبھی فلاں امام کے پیچھے، ٹھیک ہے امام کوئی غلط نہیں ہے، وہ انہوں نے دین کی بہت خدمت کی، لیکن انہی اماموں نے فرمایا کہ میری بات کے مقابلے میں اگر حدیث آ جائے تو میری بات کو دیوار پہ دے مارنا، یہ امام ابو حنیفہ کے قول ہے، اور یہ ان کے ماننے والے انہی کے قول کی خلاف ورزی کرتے ہوئے ان کی محبت میں قرآن کے خلاف حدیث کے خلاف کھڑے ہو جاتے ہیں. حدیث سامنے موجود ہوتی کہتے ہیں نہیں ہم نے اپنے امام کی ماننی، ہمارے امام صاحب نے یہ کہہ دیا، جب انہوں نے کہہ دیا تو پھر بس کچھ نہیں، تو پھر آپ اس چیز کا آپ کیا علاج کریں گے؟ اب علم تو ہے، اب جب ماننا ہی نہیں تو پھر کیا آپ کر سکتے ہیں؟ تو عام سادہ لوگوں کو جن کے پاس کوئی علم نہیں ہوتا ان کو تو کچھ سمجھ ہی نہیں ہوتی، وہ تھوڑی جا کے اتنی ڈیپتھ میں دیکھتے ہیں، مگر وہ جا کے ذرا پوچھیں ان سے اور پتہ چلے اور آپ صحیح حدیث واضح ان کے سامنے دکھائیں تو آگے سے یہی جواب دیں گے کہ نہیں اصل میں ہمارے امام نے ایسا کہا، نہیں حدیث کے مقابلے میں بھی ان کو اپنا امام ہے جو زیادہ مقدم. بنی اسرائیل نے بھی یہی کیا، وہ کوئی نصارہ بن گئے، کوئی یہودی اپنے آپ کو کہلانے لگے، اور اس کے بعد وہ کہتے تھے کہ یہ صحیح نہیں ہے ہم ٹھیک ہیں، یہودی کہتے تھے یہ صحیح نہیں ہم ٹھیک ہیں، تو دونوں ایک دوسرے کے اوپر کرتے تھے، اور ان کے ود ان دیم سیلفز بھی نصارہ کے اتنے فرقے ہیں اور انہوں نے آپس کے اندر اتنا اختلاف کیا جبکہ علم تھا ان کے پاس. تو پھر جو نہیں مانے نا، جو کہے میں نہ مانوں، اس کو پھر منوا نہیں سکتے، پھر اللہ ہی فیصلہ کرے گا ان کے درمیان. پھر اب یہاں پہ ایک دوسرے کی گردنیں کاٹنے کی ضرورت نہیں ہے، یہاں پہ اپنی ساری انرجی اس چیز پہ لگانے کی ضرورت نہیں کہ میں اس فرقوں کو بس میں برا کہوں اس کو کروں، کیونکہ میں نے بس اپنا آپ کو اونچا کرنا. بس آپ واضح چیز کو سامنے رکھ لیں، جب علم آ گیا ہے پھر تو اختلاف رہنا ہی نہیں چاہیے. آپ علم کو سامنے رکھ دیں، آپ علم لوگوں کو سکھا دیں، علم کے راستے کو واضح کر دیں، خود بخود اختلاف ختم ہوں گے، اور وہی لوگ رہ جائیں گے جنہوں جو بغیم بینہم والے ہیں، جو کہتے ہیں کہ ہم نے نہیں ماننا، اتنے کٹر ہو جاتے ہیں کہ ٹس سے مس نہیں ہوتے. اسی کو تو پھر فرقہ واریت کہتے ہیں. کوئی آج حنفی بنا ہے، کوئی شافی، کوئی بریلوی، کوئی دیوبندی، کوئی چشتی، کوئی قادری، کوئی سہروردی، آپ دیکھیں نام ہی نام ہے، نام رکھنے میں کوئی حرج نہیں ہے، لیکن یہ مطلب نہیں نام رکھنے کا کہ بس میں اس طریقے کے اوپر ہوں، ان کے طریقے پر ہوں، اس شہر یا اس شخصیت یا اس مدرسے کا، اور بس میں نے یہی کرنا ہے، چاہے قرآن کی بات آئے چاہے حدیث کی بات آئے، بس ہمارے تو مدرسے والے یہ کرتے ہیں، ہم تو بریلوی لوگ یہ کرتے ہیں، ہم تو فلانے یہ کرتے ہیں، ہم تو قادری ہیں ہم یہ کرتے ہیں. پھر تو آپ قرآن اور حدیث کے مقابلے میں اپنے آئمہ کی بات کو لے آئے. امام مالک جو تھے درس حدیث کیا کرتے تھے مسجد نبوی میں، تو وہ فرماتے تھے کہ اس قبر والے کے سوا جس کی بھی بات ہے وہ صحیح بھی ہو سکتی غلط بھی ہو سکتی، یعنی نبی صلی اللہ علیہ وسلم کے سوا جس کی بھی بات ہے وہ ٹھیک ہے صحیح بھی ہو سکتی ہیں لیکن غلط بھی ہو سکتی ہیں. ایسے نہیں ہم کہہ سکتے کہ بس یہ اگر امام ہے تو یہ بس کوئی پیغمبر ہیں، ان کی بات حرف آخر ہے، یہ تو کبھی غلط ہو ہی نہیں سکتے. حالانکہ انہی اماموں کے شاگردوں نے، ڈائریکٹ ان کے شاگردوں نے ان سے کئی باتوں میں اختلاف کیا، نہ انہوں نے مائنڈ کیا نہ انہوں نے کیا. پتہ نہیں آج ہمیں کیا ہو گیا. وہ یہ نا، تم شیعہ بھی ہو، سنی بھی ہو، خان بھی ہو، یہ تو بتاؤ تم مسلمان بھی ہو؟ ایسا کچھ شعر ہے نا، تم سارا کچھ ہی ہو لیکن مسلمان بھی ہو کہ نہیں؟ اگر آج کسی کو کہہ دیں صحیح آپ مسلمان ہیں صرف، کہتے ہیں نہیں، پھر آگے بتائیں نا کس فرقے سے. یعنی فرقہ ہونا ضروری ہے نا، آپ کس کو فالو کر رہے ہیں. اللہ اکبر. ثم جعلنا علی شریعۃ من الامر، پھر ہم نے آپ کو لگا دیا ہے ایک شریعت پر دین میں سے. یعنی اللہ تعالی نے نبی صلی اللہ علیہ وسلم سے فرمایا کہ ہم نے آپ کو ایک شریعت دے دی ہے، فتبعھا، بس پیروی کریں اس کی. اور یہ خاص طور پہ اس امت کے بھی को भी कान खोल के सुनने की बात है कि इस शरीयत की सबको पैरवी करनी, जब नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म हो गया कि इस शरीयत की पैरवी करनी है, तो कोई और रह जाता है कि जिस जो कहे कि नहीं हमें नहीं जरूरत है। आप सोचिए इतनी हैरत होती है, हम मुसलमान हैं और फिर एक सर्वे किया गया है मुस्लिम कंट्रीज में कि कहाँ कहाँ पे लोग चाहते हैं कि शरीयत होनी चाहिए और कहाँ पे नहीं चाहते। उसमें खैर पाकिस्तान का नंबर सबसे ऊपर था, जहाँ के लोग सबसे ज्यादा चाहते थे कि शरीयत होनी चाहिए, बाकियों का तो बिल्कुल ही यानी बहुत ही बुरा हाल था। वो कहीं 30% लोग चाहते हैं, कहीं अब पाकिस्तान में भी 100% नहीं था। यानी ये हालात हैं, जबकि अल्लाह ताला अपने नबी को फरमा रहे हैं कि फत्तबिहा, हमने आपको एक शरीयत दी, ये शरीयत ऐसे ही दी है अल्लाह ने, बस पढ़ने के लिए किताबों में मदरसों में चले जाएं, शरीयत के कवानीन पढ़ लें, शरीयत कैसे हो, शरीयत क्या है ये पढ़ लें और बस दैट्स इट। यानी ये इतने नाउज़बिल्ला फालतू हैं कि इनको किताबों में ही होना चाहिए, इम्प्लीमेंट नहीं हो सकते। आप सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया कि आप और आप सल्लल्लाहु अलैहि वसल्लम ये शरीयत के अहकामात सिर्फ ये नहीं करते थे कि लोगों को सुनाते रहें, शरीयत को बयान करते रहें, बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम खुद शरीयत के पाबंद थे। जो भी अल्लाह ताला के अहकामात हैं उनके मुताबिक खुद पहले अमल करने वाले थे और सहाबा को भी सुनाते थे, वो भी अमल करते। आज की तरह नहीं कि हम तो बातें कर देते हैं उसके बाद हमारा अपना अमल खुद नहीं होता, ऐसे नहीं थे आप सल्लल्लाहु अलैहि वसल्लम। तो जब नबी सल्लल्लाहु अलैहि वसल्लम को ये हुक्म है तो उसके बाद ये सवाल ही कहाँ से रह जाता है कि शरीयत होनी चाहिए कि नहीं, ये सवाल ही नहीं हो सकता। जो कोई मुसलमान है उसको तो क्वेश्चन ही नहीं ये होना चाहिए, मुसलमान है तो अल्लाह का कानून मानेगा जो अल्लाह का कानून है। वला तत्तबे अहवाल लदीन ला यालमून, और ना पैरवी करें उन लोगों की ख्वाहिशात की जो इल्म नहीं रखते। यानी ये वो लोग हैं जो किताब व सुन्नत को छोड़ चुके हैं, जो अल्लाह को नहीं मानते हैं, जो अपनी ख्वाहिशात की पैरवी में लगे हुए हैं, और चाहे वो कोई काफिर हो चाहे वो कोई सो कॉल्ड मुसलमान हो, उनकी ख्वाहिशात के ऊपर नहीं चलना जो कि अल्लाह के दीन को छोड़ चुके हों, अल्लाह की किताब को छोड़ चुके हैं, अपनी ख्वाहिशात पे चलते हैं और उनको कोई इल्म नहीं। अब ये देख लें कि आज जब पैरवी करने की बात आती है, फॉलोइंग करने की बात आती है, तो किसकी फॉलोइंग की जाती है? ला यालमून की, अक्सर उनकी ख्वाहिशात की, जो कुछ नहीं जानते, जिनको कोई दीन का इल्म नहीं, उनसे हम पूछते हैं हमने कैसे चलना है जिंदगी में। अक्सर हम मशवरे किससे ले रहे होते हैं, इस काम में क्या करना चाहिए, किससे हमारा मशवरा होता है? वो जो ला यालम हो, हम ये नहीं देखते कि इसको कोई इल्म है या नहीं है, वो बस इसलिए कि वो मेरी बहन है इसलिए वो बता, उसने कह दिया है, वो मेरी दोस्त है उसने कह दिया है, बस यही हमारे लिए काफी हो जाता है। तो उस वक्त तो कुफारे मक्का थे जिनको कहा गया, आज क्या है, आज कसीर तादाद इंसानों की ऐसी है जो अपनी ख्वाहिशात के ऊपर चलती है, उनको इल्म वगैरह कुछ नहीं, जो दिल करता है बस वो करते हैं और फिर वो मशवरे भी तो वैसे ही देंगे। तो आपने लोगों की ख्वाहिशात पे जो बेस्ड दीन है ना, उस पर नहीं चलना, ख्वाहिशात के दीन पे नहीं चलना, अल्लाह के दीन पे चलना। ख्वाहिशात के दिन की तो कोई लिमिटेशन नहीं होती, जो मर्जी करो, जो दिल करा, वो ख्वाहिश का ख्वाहिश क्या है, जो दिल में आई बात बस वैसे ही करने लगे। इन्नहुम लन यगनु अनका मिनल्लाहि शैया, बेशक ये काम नहीं आ सकते आपको अल्लाह से कुछ भी। नबी सल्लल्लाहु अलैहि वसल्लम को बता के उम्मत को बताया जा रहा है कि ये जो लोग हैं जिनकी ख्वाहिशात के ऊपर चलने का आप सोचते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के अगर कभी जहन में आ जाए कि हो सकता है इन लोगों को इस तरह थोड़ा सा इनकी लचक दिखाई जाए कि ये लोग मान जाएं, हो सकता है थोड़ा इनको इस तरह से कोई नरमी दिखाई जाए तो यही मान लिया, तो नहीं, इनकी आप ख्वाहिशात पे नहीं चल सकते, ये आपके कुछ भी काम नहीं आएंगे अल्लाह के यहाँ। और बाकी हम सबके लिए क्या मैसेज है, जब भी हम उन लोगों के रास्ते पर या उन लोगों से मशवरे लेते हैं या उनको फॉलो करते हैं जो खुद बस उनको कुछ पता नहीं है अल्लाह ने क्या फरमाया, अल्लाह का हुक्म क्या है, किताब क्या कहती है, सुन्नत में क्या है, बस वो अपनी डिजायर्स हैं जो उनकी, जो उसी को खुदा बनाए, उसके ऊपर अगर चलते हैं तो ये लोग थोड़ी हमें काम आएंगे क्यामत के, अल्लाह के हाँ में ये बचा नहीं सकेंगे फिर। वह इन ज़ालिमीन बादहुम औलियाउ बाद, और ज़ालिम लोग उनमें से बाज़ के दोस्त हैं। मक्का की सोसाइटी में भी कुछ लोग ऐसे थे जो बहुत स्ट्रिक्टली मुखालफत करते थे, और कुछ लोग बड़े अच्छी तरह से बात करते थे, लेकिन उनका भी पैगाम यही था कि छोड़ें, आप क्यों इन चीज़ों में पड़ गए हैं, छोड़ें, जाने दें, थोड़ी नरमी करें, कुछ गिव एंड टेक करें, इस तरह से बने हुए थे। तो नहीं, ये सब एक ही हैं, जालिम एक दूसरे का ही साथ देंगे, एजेंडा सबका एक ही है। वल्लाहु वलीयुल मुत्तकीन, अल्लाह वली है मुत्तकी लोगों का, यानी जो मुत्तकीन का वली है वो सिर्फ अल्लाह ही है। अल्लाह की दोस्ती कयामत के दिन काम आएगी, अल्लाह के साथ जिसने ताल्लुक रखा होगा वो काम आएगा। इनको प्लीज करने के लिए, खुश करने के लिए, या इनको इनकी ख्वाहिशात पे चलने से कोई वहां पे फायदा नहीं होगा, फायदा उस बंदे को होगा जिसने अल्लाह ताला की विलायत इख्तियार की। हादा बसायरुल नास, ये बसायर है, बसायर ही नहीं इनर साइट है, ये कुरान इंसान के अंदर की आंखें खोल देता है लोगों के लिए, तमाम लोगों के लिए, सिर्फ मुसलमानों के लिए नहीं, जो इससे फायदा उठाना चाहे उन सब के लिए। ये सिर्फ एक चंद एक अहकाम दे के आपको ये नहीं कहता था डू दिस डोंट डू दिस डू दिस डोंट डू दिस, नहीं, ये आपके आपको अंदर भले बुरे की तमीज सिखा देता है, हक और बातिल का फर्क बता देता है, ये अंदर की आंख खोल देता है। वह हुदम व रहमतुल लिकौमी यूकिनून, हिदायत भी है रहमत भी है। जैसे हमने अभी बात की थी ना कि हम ये नहीं, इसको नहीं डिनाय कर सकते कि इसमें रहमत नहीं, नहीं, हिदायत है, रहमत भी है ये, जिसकी जिंदगी में आएगा ना उसकी जिंदगी रहमतों से, अल्लाह की रहमतों से भर जाएगी, उस कौम के लिए जो यकीन रखती हो। यकीन की तो कमी है, अगर यकीन हो हमें इन आयात पे कि ये वाकई बसायर है, ये वाकई हिकमतें हैं, ये वाकई रहमत है, तो हम इसे पीछा ना छुड़ाएं, हम इसे दूर ना भागें, हम इसके साथ मैक्सिमम वक्त लगाएं। लेकिन यकीन की कमी की वजह से आज ये हाल है कि हम नहीं इसको वो हक देते जैसे इसका हक है। फिर ऐसे ही तो नहीं कुरान कयामत के दिन शिकायत करेगा अल्लाह के दरबार में कि अल्लाह इसने मुझे पसे पुछ डाल दिया था, अल्लाह इसने मेरे पर अमल नहीं करता था, अल्लाह इसने मुझे पूछा ही नहीं, ये कुरान शिकायत करेगा। अम हसिबल लजीन अश्तरा हुस्सैयाती, क्या ख्याल किया उन लोगों ने जिन्होंने कमाई की बुराइयों की, यानी जिन्होंने बुराई को कमाया, बुराइयों को कमाया, अन नजालम कि हम बना देंगे उनको, कल लदीन आमन हुआ अमिलु सालिहात, उन लोगों की तरह जो ईमान लाए और जिन्होंने साले अमल किए उनकी तरह हम बना देंगे उनको। अगर मक्का की सोसाइटी में ये देखें तो मुसलमानों के लिए बहुत बड़ी तसल्ली थी कि वो लोग जो जुल्म कर रहे हैं, बुराइयां कर रहे हैं, वो ये नहीं समझ सकते कभी भी कि हम उनको भी इनके बराबर कर देंगे आखरत के अंदर, ये नहीं होगा। एक मुसलमानों के लिए एक बड़ी अच्छी बात भी थी, उनके लिए एक खुशी की एक बात थी कि आज ये हमारे ऊपर जुल्म कर रहे हैं, कल को हमें तो अच्छा मिलेगा वहां पर, इनको सजा भुगतनी पड़ेगी। मगर हर एक आयत का एक अमूमी कॉन्टेक्स्ट भी होता है, देखें ये रहती दुनिया तक पैगाम दे दिया गया हर पढ़ने और कुरान की तरफ आने वाले के लिए कि याद रखना बुराई करके नेकों वाले अंजाम की उम्मीद मत रखना, बुराई करके नेक लोगों वाले अंजाम की उम्मीद ना रखना। आज प्रॉब्लम ये है कि हम जो भी कर रहे हैं ना, कोई कितना भी नाफरमान है, बुराइयां कर रहा है, गलत कार्यां कर रहा है, अपनी मनमानी जिंदगी गुजार रहा है, जैसे दिल कर रहा है वैसे कर रहा है, आज दिल किया 10 बजे उठने का तो 10 बजे उठ रहे हैं, कल दिल किया फजर पे उठने का तो फजर पे उठ गए, किसी दिन फर्ज रोजा दिल किया तो रख लिया, जिस दिन बड़ी मजबूरी थी और आज तो कहीं इम्तिहान देना है, कहीं जाना है, आज हमने वेकेशन पे हमने जाना है तो आज रोजा छोड़ दिया, जिस वक्त दिल किया अल्लाह के रास्ते में कुछ दिया, जिस वक्त दिल किया तो किसी से उसका हक भी छीन लिया, यानी दे जस्ट डू व्हाट दे वांट, मनमानी लाइफ, जैसे चाह जिया. वो उनके बराबर नहीं हो सकते जो ईमान लाए और उन्होंने साले अमल इख्तियार किया. क्योंकि साले अमल ये शर्त है ईमान के साथ, ये ईमान से निकलने वाला एक फ्रूट है. ईमान के बाद साले अमल आता है. वो ईमान ला के और उन्होंने जिंदगी गुजार दी इस चीज में कि हम वो काम करें जिससे हमारा रब राजी हो जाए. क्या इन दोनों को बराबर कर दिया जाएगा? अगर बिल फर्ज इन दोनों को बराबर कर दिया जाता है तो ये किस बात को बताता है? ये इस बात की दलील होगा कि नाउजुबिल्ला नाउजुबिल्ला अल्लाह ताला के हाँ इंसाफ नहीं, इसी बात की दलील होगा ना. आप देखें, आप दुनिया में नहीं ऐसी नाइंसाफियां करते कि एक मुजरिम है जो जिसने स्टेट की बहुत कवानीन तोड़े हुए हैं और कत्ल वारत भी किया, उसने बेईमानियां चोरियां भी की हैं, और उसको भी लेकर आप एक ईमानदार और शरीफ आदमी की तरह उसको एक नोबल प्राइज दे रहे हैं और आप उसको बड़े बड़े महल दे रहे हैं और आप उसको बड़ी फैसिलिटीज दे रहे हैं और कह रहे हैं कोई जेल नहीं होनी चाहिए, सारे जो क्रिमिनल्स हैं ना तुम भी जेल से निकल आओ, आओ तुम्हें भी हम लग्जूरियस लाइफ देते हैं और तुम्हें भी हम सदर और वजीर बनाते हैं तुम्हें. ऐसे तो आप दुनिया में भी नहीं करते. आखिरत में कैसे सोच सकते हैं कि वो जो सबसे बड़ा इंसाफ करने वाला है वो गुनाहगारों को भी नेक अमल करने वालों के साथ बिठा देगा? एक बंदा नेक अमल करता है, वो कहता है कि नहीं ये चीज, ये कमाई हराम है, मैंने ये इस तरह से इस तरीके से नहीं कमाना, चाहे मुझे दुनिया में नुकसान हो जाए, मैंने अपनी स्टोर पे शराब नहीं रखनी, मैंने अपनी स्टोर पे लॉटरी नहीं रखनी, चाहे नुकसान होता फिर पोर्क नहीं बेचूंगा. क्या वो नुकसान उठा रहा है ना यहां पे, क्या उसको उसके बराबर कर देंगे जो मनमानी कर रहा है, जो शराब भी बेच रहा है, जो बुरा भी कर रहा है, जो वो बराबर हो जाएंगे क्या? एक बंदा रात को तहज्जुद के लिए उठता है, दूसरा फजर के लिए भी नहीं उठता, दोनों बराबर हो जाएंगे क्या? यानी खुद सोचो, अल्लाह ताला कुरान में फरमाते हैं तुम कैसे फैसले करते हो, ये कहां से तुम लेकर आए? कोई किताब में लिखा हुआ है? ये किस किताब में लिखा हुआ, कहां लिखा हुआ है? हम क्यों ऐसा सोचते हैं? आज की दुनिया के अंदर मुसलमानों में भी आप देखें ये चीज इतनी आम है कि जो मर्जी करो हम जन्नत में तो चले ही जाएंगे, आखिर हम उम्मती तो है ही ना, कोई फर्क नहीं पड़ता. यानी वो सोचते हैं ना जैसे दुनिया में सारे एक जैसे रहते हैं, नेक बाद एक जगह ही रह रहे हैं, एक ही मुल्क में रह रहे हैं, हमसाए भी हैं, एक ही जगह पे काम कर रहे हैं, एक ही शहर में, तो कोई क्या फर्क पड़ा? यहाँ पे भी जब नहीं कुछ फर्क पड़ा तो वहां पे भी नहीं पड़ेगा, वहां पे भी हम इसी तरह होंगे. अबू ज़र फरमाते हैं मैंने नबी सल्लल्लाहु अलैहि वसल्लम को फरमाते सुना कभी किसी कांटे पर अंगूर नहीं उग सकता. क्या मतलब है? यानी कांटे पर अंगूर नहीं उग सकता. इसी तरह फासिक व फाजिर लोग नेक लोगों के मकाम नहीं पा सकते. नेक लोगों का मकाम सिर्फ नेक ही पाएंगे. दो फासिक व फाजिर का मकाम डिफरेंट है उनसे. जो दुनिया में नेकों को देख के नाक मुंह चढ़ाता हो, हकीर समझता हो उनको, उनके मजाक उड़ाता हो, अल्लाह के अहकामात पे उनको अमल करते देख के उनको बातें सुनाता हो, क्या वो उसके साथ ही हो जाएगा जो वहां पे बाअमल था, जिसने बातें भी सुनी, जिसने इनके मजाक भी सहे सिर्फ अल्लाह की खातिर, जिसने इनकी हकीर नजरों का भी को भी बर्दाश्त किया, सारे जन्नत में एक साथ ही हो जाएंगे? ये तो फिर आप इतनी बड़ी तोहमत लगा रहे हो अल्लाह के ऊपर कि नाउज़ बिल्ला नाउज़, वो इंसाफ वाला नहीं, वो इंसाफ नहीं है उसके यहां. ये तो यही हो गया ना फिर, और क्या? कौन सी अदालत है जो मजलूम और जालिम दोनों को कह दे कि हाँ आप दोनों के लिए बहुत अच्छा है, इनाम है आप दोनों के लिए? मजलूम का फिर क्या कसूर और जालिम को कौन सजा देगा फिर? तो अल्लाह के अंधेर नगरी नहीं है. याद रखें जहां पे कह दिया वह मई आमल मिसकाला जर्रा तिन खैर यरा, वह मई आमल मिसकाला जर्रा तिन शर्र यरा, खैर का भी जर्रा देख लोगे और शर का भी जर्रा देख लोगे. سوا محیاہم و مماتہم، برابر ہے ان کا جینا اور ان کا مرنا، نیکوں اور بروں کے جینے اور مرنے میں فرق ہوتا ہے، برابر ہے کیا؟ یعنی یہ خیال کرتے ہیں، یہ پوری بات ہی ہے جس کا پوچھا جا رہا ہے، ایک سوال ایسا ہے کہ استفہام انکاری ہے، یعنی سوال کے اندر ہی انکار ہے، کیا یہ سمجھتے ہیں کہ ان کا یہ ان کے برابر کر دیے جائیں گے، اور برابر ہی ہے ان کا جینا اور مرنا بھی؟ نہیں، جینا بھی فرق ہے اور مرنا بھی فرق ہے، بلیو می، جینا بھی اور مرنا بھی، اور جینے کا تو آپ دیکھتے ہیں، ایک وہ جو ایمان اور صالح عمل پہ، وہ تو ایسے ہے جیسے ایک قید خانے میں زندگی گزار رہا ہے، اس کی زندگی قیدیوں والی ہوتی ہے واقعی، کیونکہ وہ تو ہر وقت اس کو دیکھ دیکھ کے چلنا ہے، یہ کرنا یہ نہیں کرنا، یہ کرنا یہ نہیں، یہاں سے بچنا یہاں سے بچنا، وہ سب چیزیں کر ہی نہیں سکتا جو دوسرے کرتے ہیں. اچھا، اب ایسا بندہ جس کی زندگی اتنی پابند ہے اور دوسرا اس کو کوئی پرواہ ہی نہیں ہے، اللہ کا حکم کیا ہے، رسول کی بات کیا ہے، اللہ رسول کون ہوتے ہیں مجھے بتانے والے، وہ اس طرح کی اپروچ رکھتا ہے، مجھے بتائیں دونوں کی زندگی کیسے ایکول ہے، ایک بیچز پہ ننگے پڑے ہوئے ہیں ان کو کوئی پرواہ نہیں، دوسرے اسکرٹس پہن کے اور ایسے چھوٹے لباس پہن کے گھوم رہے ہیں، ایک ہے وہ اپنے آپ کو گرمی کے اندر بھی حجاب میں کسے ہوئے، تو اس کا کیا قصور ہے پھر؟ تو زندگیاں بھی برابر نہیں ہوتی، اور موت تو برابر ہے ہی نہیں، موت برابر ہے ہی نہیں، ایک کے لیے فرشتے آئیں گے جو جنت کا کفن لائیں گے، جنت کی خوشبو لائیں گے، اللہ کی رضا کی بشارتیں لے کر آئیں گے، دوسرا وہ ہے جس کے لیے جہنم کی بدبو، جہنم کا لباس اور ایسی وعید سنائی جائے گی، اور مارا جائے گا اور مار مار کے اس کی روح نکالی جائے گی، تو مرنا تو برابر نہ ہوا نا، ایک کو خوشخبریاں مل رہی ہیں، اللہ تخافو ولا تحزنو وہاں بھی شروع بالجنہ، نہ ڈرو نہ غم کرو، بشارت سنو جنت کی، دوسرے کو جہنم کی بشارت مل رہی ہے، تو کیسے برابر ہو سکتے ہیں؟ ایک کو فرشتے آ کے سلام کہہ رہے ہیں، دوسرے کو برا بھلا کہہ رہے ہیں، تو ان کا مرنا بھی برابر نہیں ہے. یاد رکھیں، یہ دھوکہ نہ کھایا کرو جب آپ اس طرح سے دیکھتے ہو نا کہ یہ بھی اچھا ہی کر رہے ہیں، ان کو کیا برا ملا، یہ ہم خام خواہ اپنے آپ کو اتنا مشکلوں میں ڈال کے اتنے اس میں چل رہے ہیں، اور یہ دیکھو یہ تو مزے میں ہیں، سب کر کے بھی سب عیش کر رہے ہیں، مزے کر رہے ہیں، اتنی انہوں نے کمائیاں کر لی ہیں، جو دل کرتا ہے خریدتے ہیں اور مزے کی زندگی گزار رہے ہیں، اور میں مجھے دیکھو ذرا، میں پر یہ پابندی یہ پابندی، یہ نہیں کرنا یہ نہیں کرنا یہ نہیں کرنا، کبھی اپنے آپ کو اس طرح سے مظلوم نہ سمجھیں، آپ فائدے میں ہیں اللہ کے احکامات مان کے. آج اگر ایسے لگ رہا ہے نا کہ وہ عیش میں ہے اور آپ ایک مشکل کے اندر ہیں، کل کو الٹ ہو جائے گا، کیونکہ اللہ نے برابر نہیں کرنا، یاد رکھیے، کیونکہ بعض لوگ اسی وجہ سے ڈس ہارٹ ہو کے وہ نیکی کا راستہ ہی چھوڑ دیتے ہیں، بعض لوگ اس وجہ سے ایمان کا راستہ چھوڑتے ہیں، اسلام کا راستہ چھوڑتے ہیں، اس میں تو مصیبتیں ہی بہت ہیں، اس میں تو کبھی کوئی کچھ کہتا ہے، کبھی رائے دن ٹی وی پہ کچھ کہہ رہے ہوتے ہیں، کبھی کچھ کہہ رہے ہوتے ہیں، اور چھوڑو اس دین کو، یہ تو مصیبت ہی ہو گئی، وہ یہ دیکھو نا یہ کتنے مزے میں پھر رہے ہیں، میں بھی ایسے ہی ہو جاتا ہوں تو مجھے بھی کوئی مشکل نہیں ہوگی، نام بدل دیتے ہیں، حلیے بدل دیتے ہیں، اپنی زندگی بدل دیتے ہیں، کبھی اس غلط فہمی میں نہ رہے. یاد رکھیے ایک بات، اللہ اکبر، اگر آپ کی زندگی فرعون کی طرح ہے تو آپ کا انجام کبھی موسیٰ کی طرح نہیں ہو سکتا، کبھی نہیں ہو سکتا موسیٰ کی طرح. اگر آپ کی زندگی فاسق و فاجر کی طرح ہے اور اللہ کے نافرمان کی طرح ہے، تو آخرت میں صحابہ کرام والی زندگی نہیں مل سکتی. یہ ایک رول سمجھ جائیں. یہ جو آج ہے نا، ہم صرف ایک خیالی باتیں، خواہشات ہیں خواہشات ہیں، اور خوش گمانیاں، نہیں کچھ نہیں ہوتا، آگے تو کچھ نہیں ہوگا، انہیں ایسے نہیں ہوگا، اللہ بڑا غفور رحیم ہے، سب کو ہی جانی جنت مل جائے گی. اب ہم جو مرضی سیاہ کاریاں کر رہے ہیں، ہماری پوری زندگی گناہوں میں لت پت ہے، اور ہم یہ سوچ رہے ہیں نہیں कुछ नहीं होता, बस कुछ गुमानियां इतनी हैं, उनकी भी कुछ गुमानियां थी बनी इसराइल की भी, हमें तो आग छुएगी नहीं, छुएगी भी तो बहुत थोड़े दिन छुएगी। अल्लाह ताला ने फरमाया इनकी अमानी है, उनकी बस विशफुल थिंकिंग है, कुछ गुमानियां। कहीं हमने भी तो कुछ गुमानियों का ही एक बाग तो नहीं बनाया हुआ कि उसमें हम बस रह रहे हैं, कुछ भी करती रहूंगी कुछ नहीं फर्क पड़ता। कैसे नहीं फर्क पड़ता? फर्क पड़ता है, ये आयत बता रही है फर्क पड़ता है। एक का रास्ता डिफरेंट है, दूसरे का डिफरेंट है। ये जिंदगियां जब ऑपोजिट चल रही हैं तो अंजाम कैसे एक हो सकता है? एक नॉर्थ की तरफ जा रहा है, एक साउथ की तरफ जा रहा है, एक जगह कैसे पहुंच सकते हैं दोनों? बिल्कुल ऑपोजिट रास्तों पे चल रहे हैं। एक मादर पिदर आजाद जिंदगी गुजार रहा है, दूसरा अपने आप को बांध बांध के रख रहा है। क्या अल्लाह ताला ये भी इंसाफी करेगा? सब कोई जी एक भेड़ चाल है, सब जन्नत में एंट्री होती जा रही, ऐसे कैसे हो सकता है? खुद सोचो, सा अमा यहकुमून, कितना बुरा है जो ये फैसला कर रहे हैं। किसने तुम्हें ये समझ दे दी? ये सोच तो सिर्फ शैतान की सोच हो सकती कि वो बाग दिखा के और कहे कि हाँ कोई बात नहीं, फिक्र ना कर, चलता रहे इस रास्ते पर, जन्नत में तू भी चला जाएगा। लेकिन अल्लाह के हाँ ये नहीं होता, उसके हाँ इंसाफ है। अगर आज कांटे बोगे तो कांटे ही काटोगे, वहां पे सेब और आम नहीं तुम्हारे लिए लगे होंगे। ये यहां पे रियलिस्टिक अप्रोच अपनानी चाहिए, रियलिस्टिक। और हर इंसान को, बिलीव मी, हर इंसान को पता है कि वो क्या कर रहा है। हम अपने आप को धोखा जितना देना चाहे हम दे लेते हैं, हम देते हैं, अपने आप को ही धोखा दे रहे होते हैं। अल्लाह ताला ने फरमाया तो अपने आप को ही धोखा देते हैं हम, अपने आप को खुद चीट करते हैं जब हम कहते हैं कि जितना भी हम बुरा कर रहे हैं लेकिन आखिरत में तुम्हारे लिए अच्छा ही है, अपने आप को धोखा देना। जबकि हर इंसान जानता है कि जो काट बोता है वही काटता है। कोई कहता है हम उम्मती हैं जी नबी सल्लल्लाहु अलैहि वसल्लम के, तो हमारे लिए तो जन्नत की खुशखबरी है। अगर अल्लाह ने पकड़ लिया ना तो एक बात पे भी पकड़ सकता है कि हदीस में आता है एक कलमा इंसान अपने मुंह से निकालता है और जहन्नुम में इतनी नीचे अपना मकाम बना लेता है जितना जमीन और आसमान के दरमियान फासला, एक कलमे पे भी अल्लाह ने पकड़ लिया ना तो ये हाल है। तो हम किन खुशफहमियों में बैठे हैं? हम जो मर्जी करते रहेंगे कुछ फर्क नहीं पड़ता, और बस सहाबा कराम के साथ हमने भी वहां पर चल पड़ना। देखो तो सही, ये ईमान और ये साले अमल करने के लिए कितनी कुर्बानी देनी पड़ती है। हम तो कहते हैं अमल करना ही बड़ा मुश्किल है। बहुत मुश्किल जी, अमल बहुत मुश्किल है, ये हमसे नहीं होता बस। तो अमल के बगैर तो जन्नत मिलती ही नहीं है। अल्लाह ताला ने कुरान में फरमा दिया हम हसिब तो मनता तुगलो जन्नत वलम्मा यातिकुम मथलुल्लदीना खलौ मिन क़ब्लिकुम, तुम कैसे समझ सकते हो कि तुम जन्नत में दाखिल हो जाओगे? तुम्हारे ऊपर तो वो काम, वो जो वो मसले आए ही नहीं जो तुम्हारे से पहले लोगों के ऊपर आए हैं। उनके तो गोश्त के ऊपर लोहे की कंघियां चलाई जाती थी, उनके तो जिस्म आरों से चीर दिए जाते थे, वो फिर भी हक नहीं छोड़ते थे। तुम्हारे मसले क्या है? ये छोटे छोटे मसलों को लेकर हम कहते घबरा जाते हैं, आए हम अगर अब किसी को पता ना चल जाए कि मैं मुसलमान हूं। तो ईमान और साले अमल, इसके बगैर जन्नत नहीं मिल सकती। अगर कोई कहता ना नहीं मैं नहीं कर सकता तो फॉरगेट अबाउट इट देन, क्योंकि सारा कुरान आपको अमले साले का कहता है। किसी ने मुंह से बोल के कहा कहती मैं अमल नहीं कर सकती, बस मैं ये बता दूं, इसी ने तो मैं कुरान नहीं पढ़ते, हमें हमसे नहीं अमल होते। तो अगर हमारी नीयतें ही ये हैं तो फिर क्या आगे होगा? हाँ कोई कमी कोताही रह जाएगी तो अल्लाह गफूर रहीम है, वो माफ फरमाने वाला है, मगर ये ना कहो हमसे नहीं अमल होता। अल्लाह हमें माफ कर दे, अल्लाह हमें हिदायत दे, अल्लाह ताला हमें इन आयात को समझने की, सही समझने की तौफीक अता फरमाए। तो कुछ लोग तो ये मानते हैं, कुछ तो बस अपने अमल से इस चीज को जाहिर करते हैं कि नहीं हम नहीं, ये ईमान और साले अमल वाला रास्ता हम नहीं अपना सकते, हम मनमानी करेंगे। अल्लाह हमें ऐसे लोगों में से ना बनाए, अल्लाह ताला हमें हक दिखा के उस पर चलने की तौफीक अता फरमाए। और जो ये नेक लोग हैं इनका साथ हमें अता फरमाए। हमें दुआ भी सिखाई गई वतवफ्फना मा अल अबरार, अल्लाह हमें नेकों के साथ वफात देना, उनके साथ हमें मिलाना। अब पता है ये आयत तो तमीमदारी जो थे वो सारी रात तहज्जुद में यही आयत पढ़ते रहे थे, यहाँ तक कि सुबह हो गई थी। نہیں اتنی یہ پاورفل آیت ہے کہ انسان کو چینج کر سکتی ہے کہ یہ خوش فہمیوں میں سے ہم نکل آئیں. یا اگر ہم کہیں کہیں ڈس ہارٹ ہو رہا ہے نا کوئی بیٹھا ہوا کہ میری جان مشکل میں آ گئی ہے, وہ بھی سمجھ لے یہ مشکلات میں سے گزرنا ہی پڑے گا جنت پہ جانے تک کے لیے, اس کے بغیر جنت نہیں مل سکتی. یہ سالے عمل کرنا پڑے گا, اور سالے عمل آسان نہیں ہے, مشکل ہے, مگر انہی مشکلوں سے گزرنا ہے. یہ مت کہو مشکل ہے ہم نہیں کر سکتے, نہیں مشکل ہے لیکن مجھے کرنا ہے, کیونکہ جنت مشکلات میں ہی ہے, آسانیوں میں نہیں رکھی بھی. وہ کوئی ٹوٹا ہوا پھل نہیں ہے جو آ کے آپ کی جھولی میں گر جائے گا, اس کے لیے محنت کرنی ہوگی. اللہ تعالیٰ ہم سب کو معاف فرما دے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیں.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. حم. تنزیل الکتاب من اللہ العزیز الحکیم. إن في السماوات والأرض لآيات للمؤمنين. وفي خلقكم وما يبث من دابة آيات لقوم يوقنون. واختلاف الليل والنهار وما أنزل الله من السماء من رزق فأحيا به الأرض بعد موتها وتصريف الرياح آيات لقوم يعقلون. تلك آيات الله نتلوها عليك بالحق, فبأي حديث بعد الله وآياته يؤمنون. ويل لكل أفاك أثيم. يسمع آيات الله تتلى عليه ثم يصر مستكبرا كأن لم يسمعها, فبشره بعذاب أليم. وإذا علم من آياتنا شيئا اتخذها هزوا, أولئك لهم عذاب مهين. من ورائهم جهنم, ولا يغني عنهم ما كسبوا شيئا ولا ما اتخذوا من دون الله أولياء, ولهم عذاب عظيم. هذا هدى, والذين كفروا بآيات ربهم لهم عذاب من رجز أليم. الله الذي سخر لكم البحر لتجري الفلك فيه بأمره ولتبتغوا من فضله ولعلكم تشكرون. وسخر لكم ما في السماوات وما في الأرض جميعا منه, إن في ذلك لآيات لقوم يتفكرون. قل للذين آمنوا يغفروا للذين لا يرجون أيام الله ليجزي قوما بما كانوا يكسبون من عمل صالحا فلنفسه ومن أساء فعليها ثم إلى ربكم ترجعون ولقد آتينا بني إسرائيل الكتاب والحكم والنبوة ورزقناهم من الطيبات وفضلناهم على العالمين وآتيناهم بينات من الأمر فما اختلفوا إلا من بعد ما جاءهم العلم بغيا بينهم إن ربك يقضي بينهم يوم القيامة فيما كانوا فيه يختلفون ثم جعلناك على شريعة من الأمر فاتبعها ولا تتبع أهواء الذين لا يعلمون إنهم لن يغنوا عنك من الله شيئا وإن الظالمين بعضهم أولياء بعض والله ولي المتقين هذا بصائر للناس وهدى ورحمة لقوم يوقنون أم حسب الذين اجترحوا السيئات أن نجعلهم كالذين آمنوا وعملوا الصالحات سواء محياهم ومماتهم ساء ما يحكمون